स्वागत है आपका नमस्कार भारत में, मैं हूं इकबाल अहमद। तारीख 8 अक्टूबर दिन मंगलवार। सरकार का दावा, कश्मीर में हालात बेहतरी की ओर, 10 अक्टूबर से दोबारा कश्मीर जा सकेंगे सैलानी। लेकिन क्या कहते हैं हुर्रियत नेता?
कश्मीर के मसले की बुनियाद ये है कि कश्मीरी बहसत कश्मीरी।
मोहन भागवत ने कहा लिंचिंग की घटना को बढ़ा चढ़ा कर किया जा रहा है पेश।
जैसे एक शब्द चला पिछले साल लिंचिंग, ये क्या हमारे यहाँ होता था कभी?
राजनाथ सिंह पहुंचे पेरिस, फ्रांस ने भारत को सौंपी रफाल की पहली खेप।
मुझे यह जानकर प्रसन्नता है कि रफाल एयरक्राफ्ट की डिलीवरी निर्धारित समय से हो रही है।
और भी बहुत कुछ है, लेकिन पहले सुनते हैं विश्व समाचार।
बीबीसी समाचार भूमिका राय से। भारत प्रशासित कश्मीर में लॉकडाउन के 64 दिन पूरे हो चुके हैं। 5 अगस्त से लेकर अब तक कश्मीर में पर्यटकों के जाने पर रोक लगी हुई है, लेकिन अब ये फैसला किया गया है कि 10 अक्टूबर के बाद से कश्मीर में टूरिस्ट जा सकेंगे। भारत के रक्षा मंत्री राजनाथ सिंह ने आज फ्रांस में एक विशेष कार्यक्रम में भारतीय वायुसेना के लिए पहला रफाल विमान हासिल किया है। राजनाथ सिंह ने रफाल विमान के पास शस्त्र पूजा की और इस विमान में उड़ान भी भरी। भारत फ्रांस से कुल 36 रफाल विमान खरीदने का सौदा किया है। इस कड़ी में पहला विमान आज भारत को मिल भी गया है। चीन ने अमेरिका के उस फैसले पर नाराजगी जताई है जिसमें अमेरिका ने चीन के शिनजियांग प्रांत में वीगर मुसलमानों पर अत्याचार के कथित आरोप में 20 चीनी संस्थानों को ब्लैकलिस्ट कर दिया है। अमरीकी वाणिज्य विभाग ने कहा है कि ये संगठन मुस्लिम अल्पसंख्यक समूहों के खिलाफ दमन अभियान में शामिल थे। इसके साथ ही अमरीका ने आरोप लगाया है कि इन अल्पसंख्यकों पर बिना सरकार की मंजूरी के अमरीकी उत्पाद खरीदने को लेकर भी प्रतिबंध लगाया गया। चीनी विदेश मंत्रालय के प्रवक्ता गेंग शुआंग ने एक प्रेस कॉन्फ्रेंस में इन आरोपों को बेबुनियाद बताया है। उन्होंने कहा कि मानवाधिकार के बहाने अमेरिका चीन के आंतरिक मामले में हस्तक्षेप करने की कोशिश कर रहा है। मैं ये स्पष्ट कर देना चाहता हूँ कि शिनजियांग प्रांत का मसला पूरी तरह चीन का आंतरिक मामला है। किसी भी देश को इसमें हस्तक्षेप करने का अधिकार नहीं है। अमेरिका ने जो आरोप चीन पर लगाए हैं वे पूरी तरह बेबुनियाद हैं और ये अमेरिका के चीन के मामले में दखल देने का एक बहाना भर है। विदेश मंत्रालय के प्रवक्ता गेंग शुआंग के शब्द। आप सुन रहे हैं बीबीसी समाचार। इराक के राष्ट्रपति बरहम सालेह ने सरकार विरोधी प्रदर्शनकारियों को संयम बरतने के लिए कहा है। सरकार विरोधी इन प्रदर्शनों में अभी तक कम से कम 100 लोग मारे जा चुके हैं और हजार की संख्या में लोग घायल भी हुए हैं। राष्ट्रपति सालेह ने विरोध प्रदर्शन कर रहे लोगों की कड़ी निंदा की है और उन्हें आम लोगों का दुश्मन बताया है। सालेह ने अल इराकिया टीवी चैनल पर कहा, इराक में शांति पूर्वक प्रदर्शन कर रहे लोगों और मीडिया को लक्ष्य बनाना किसी भी हाल में स्वीकार्य नहीं है। हमने लोगों से एक ऐसे लोकतंत्र का वादा किया था जो उनकी स्वतंत्रता और उनके अधिकारों का संरक्षण करे। राष्ट्रपति सालेह के शब्द। उत्तरी सीरिया में कुर्द लड़ाकों का कहना है कि वे सीरियाई सरकार और रूस के साथ वार्ता शुरू करने पर विचार कर रहे हैं। उनकी तरफ से ये बयान अमेरिका की उस घोषणा के बाद आया है जिसमें उन्होंने कहा था कि अमेरिका अपने सभी सैनिकों को प्रांत से हटा रहा है। कुर्द नेतृत्व वाले SDF के कमांडर ने कहा है कि तुर्क सेना के संभावित आक्रमण का मुकाबला करने के लिए राष्ट्रपति असद के साथ साझेदारी करने पर विचार किया जा रहा है। भौतिकी के लिए नोबेल पुरस्कार की घोषणा हो गई है। इस बार भौतिकी के क्षेत्र में 3 वैज्ञानिकों को नोबेल पुरस्कार दिया जाएगा। स्विट्जरलैंड के वैज्ञानिक मिशेल मेयर, दिदियर क्वेलोज और कनाडाई अमरीकी मूल के जेम्स पेबल्स को संयुक्त रूप से इस साल भौतिकी का नोबेल पुरस्कार दिया जाएगा। ब्रह्मांड का विकास और कॉस्मोस में पृथ्वी के स्थान को समझने के लिए इन तीनों वैज्ञानिकों के योगदान के लिए इन्हें भौतिकी के क्षेत्र में नोबेल पुरस्कार से सम्मानित किया जाएगा। बीबीसी समाचार।
एक बार फिर स्वागत है आपका बीबीसी हिंदी के रेडियो कार्यक्रम दिन भर में। मैं हूं इकबाल अहमद। माफ़ करिएगा, शुरुआत के ओपनिंग बेड में मैंने नमस्कार भारत कह दिया था, लेकिन आप सुन रहे हैं दिन भर। आज है अक्टूबर की 8 तारीख और दिन है मंगलवार। इस वक्त भारत में बज रहे हैं 7:34:44। आप इस कार्यक्रम को रेडियो के साथ साथ अपने मोबाइल फ़ोन पर भी लाइव सुन सकते हैं। कार्यक्रम की शुरुआत भारत प्रशासित कश्मीर से। सरकार का कहना है कि कश्मीर में हालात बेहतरी की ओर हैं और 10 अक्टूबर से वहां सैलानियों को दोबारा जाने की इजाज़त दे दी जाएगी। जैसा कि आप जानते हैं, भारत सरकार ने 5 अगस्त को एक अप्रत्याशित फैसला लेते हुए संविधान की धारा 370 के तहत कश्मीर को मिलने वाले विशेष राज्य के दर्जे को खत्म करने की घोषणा की थी। उसके बाद से ही कश्मीर में लॉकडाउन की स्थिति बनी हुई है, लेकिन अब 2 महीने से भी ज़्यादा वक्त बीत जाने के बाद सरकार ने पर्यटकों को दोबारा जाने देने की इजाजत दी है। बीबीसी उर्दू के साथी शकील अख्तर ने श्रीनगर स्थित बीबीसी संवाददाता रियाज मसरूर से बात की और पूछा कि सरकार के इस फैसले के आखिर क्या मायने हैं।
जी देखें, जब 4 अगस्त को यहाँ एक एडवाइजरी इशू की गई थी और सभी पर्यटकों को कहा गया था कि वो घाटी छोड़कर चले जाएं, बल्कि यहाँ जो काम करने वाले उत्तर प्रदेश, मध्य प्रदेश, महाराष्ट्र, बंगाल वगैरह से लोग आते हैं वो भी उस वक्त चले गए थे, और जो कारण है वो ये बताया गया था कि यहाँ पे मिलिटेंट थ्रेट है। और आज ये दोनों चीज़ें एक साथ हो रही हैं। एक तरफ से सुरक्षा इदारे हैं, सुरक्षा एजेंसियाँ हैं जिसमें सेना है, पुलिस है, उनका कहना है कि यहाँ पर मिलिटेंसी बढ़ सकती है क्योंकि घुसपैठ हो गई है, और दूसरी तरफ ये कहा गया कि 10 अक्टूबर से वो एडवाइजरी, वो प्रतिबंध जो है वो उठाया गया है, अब कोई भी पर्यटक जो है वो कश्मीर आ सकता है, विंटर टूरिज्म को बढ़ावा दिया जाएगा। इससे ये बात भी साफ हो जाती है कि जो टूरिज्म सीजन था उस एडवाइजरी की वजह से वो तो चला गया, और यहाँ पर जो चैम्बर ऑफ कॉमर्स एंड इंडस्ट्री एक संगठन है व्यापारियों का, उनका कहना है कि कुल मिलाकर 5,000 करोड़ का घाटा उठाना पड़ा है यहाँ के लोगों को, और जिसमें 1500 करोड़ रुपए का घाटा टूरिज्म इंडस्ट्री को उठाना पड़ा है। तो होटल उनकी संख्या 1300 है, 900 हाउस बोट हैं और 650 शिकारे हैं, सब बिल्कुल बेकार बैठे हैं। उनके साथ जिनका व्यापार या व्यवसाय जुड़ा हुआ था वो सभी बिल्कुल जॉबलेस हो गए हैं। तो ऐसे में 10 अक्टूबर के बाद जब एडवाइजरी उठेगी तो बहुत कम उम्मीद है कि उस पैमाने का टूरिज्म यहाँ पर बूस्ट होगा जिस तरह से कि आशा की जा रही थी जब अभी गर्मियां नहीं आई थी।
पिछले दिनों नेशनल कॉन्फ्रेंस के नेता फारूक अब्दुल्ला और उमर अब्दुल्ला से उनकी पार्टी के एक डेलीगेशन ने मुलाकात की है, पीडीपी के भी कुछ लीडरों ने महबूबा मुफ्ती से मुलाकात की कोशिश की थी, इसके बारे में क्या सूचना है?
जी देखिए, नेशनल कॉन्फ्रेंस के साथ तो जम्मू के 15 लोगों का एक डेलीगेशन था, वो तो मिला, जिसके बाद फारूक अब्दुल्ला ने कैमरे पे विक्ट्री साइन भी दिखाया, हालांकि बात कोई नहीं की इन नेताओं ने और ना ही उनसे मिलने वालों ने धारा 370 के बारे में कोई बात की। अलबत्ता ये बात जरूर है कि उनके MPs जो हैं अकबर लोन और हसनैन मसूदी, उन्होंने कहा कि जब तक धारा 370 को बहाल नहीं किया जाएगा तब तक वो किसी चुनावी प्रक्रिया में हिस्सा नहीं लेंगे, किसी बातचीत में हिस्सा नहीं लेंगे। लेकिन जो पीडीपी का मामला है, पीडीपी के नेताओं ने भी फैसला किया था कि वो जम्मू से अपनी अध्यक्षा महबूबा मुफ्ती के साथ मिलने के लिए आएंगे, लेकिन बाद में उन्होंने ये फैसला रद्द कर दिया और कहा कि ये मुलाकात इसलिए नहीं कर रहे हैं क्योंकि प्रशासन जो है इन मुलाकातों को नॉर्मल सी और पीस के तौर पर सेल कर रहा है, और हम नहीं चाहते हैं कि जो असली स्थिति है कश्मीर में उसमें किसी तरह का कोई कंफ्यूजन पैदा हो। इसीलिए उन्होंने कहा कि हम ऐसे समय पे महबूबा मुफ्ती से भेंटवार्ता नहीं करना चाहते हैं जब प्रशासन ये कहने वाला हो कि देखिए लीडर्स के साथ उनके कार्यकर्ता मिल रहे हैं इसलिए वो बंद नहीं है और हालात सामान्य है, इसीलिए वो भेंटवार्ता है वो स्थगित कर दी गई। और इस बीच महबूबा मुफ्ती की बेटी इल्तिजा मुफ्ती ने एक ट्वीट किया है, उन्होंने कहा कि मुंबई के आरे इलाके में जो सुप्रीम कोर्ट ने महाराष्ट्र गवर्नमेंट को कहा है कि वहां पे दरख्तों की कटाई रोक दी, उन्होंने एक अपील के तौर पे कहा है कि कश्मीर में इंसानों का मसला था, वो पेड़ पौधों का नहीं था, पेड़ पौधे ज्यादा महत्वपूर्ण हो गए हैं कश्मीर के इंसानों के मुकाबले में।
ये थे श्रीनगर से बीबीसी संवाददाता रियाज मसरूर, जिनसे बात कर रहे थे बीबीसी उर्दू के संवाददाता शकील अख्तर। सरकार के दावे चाहे जो भी हों, लेकिन कश्मीर के लोग कह रहे हैं कि हालात कमोबेश जस के तस बने हुए हैं और इस मसले का असल हल बातचीत के जरिए ही संभव है। हुर्रियत कॉन्फ्रेंस के पूर्व अध्यक्ष अब्दुल गनी बट से बात की बीबीसी संवाददाता आमिर पीरजादा ने।
कश्मीर के मसले की बुनियाद यह है कि कश्मीरी बहसत कश्मीरी सरदारी कबूल नहीं करता है, वो खुद सरदार है, सरदारी कबूल नहीं करता है, एक बात तो ये है। दूसरी बात यह है कि कश्मीर का जो कौमी इज्तिमाई खुदी है, कश्मीर की जो कौमी इज्तिमाई खुदी है वो इस चीज़ को कभी कबूल नहीं करती। یہ اور بات ہوئی آپ طاقتور ہوں، یہ اور بات ہوئی کہ آپ کسی طرح سے بھی ہم پہ مسلط ہو جائیں، لیکن حق تو یہ ہے کہ کشمیر کا اجتماعی روح اس چیز کو قبول نہیں کرتا۔ انگریزی میں جسے آپ کہتے ہیں کلیکٹو جینیس، کشمیریوں کی کلیکٹو جینیس جو ہے اس نے اس چیز کو کبھی قبول نہیں کیا ہے۔ ایک تو یہ چیز ہے، دوسری چیز یہ ہے کہ جب روح زخمی ہوتی ہے تو یہ پکارتی ہے۔ اس پکار کی کئی شکلیں ہیں، ایک شکل آج کی ہے کہ لوگ گھروں میں ہیں، بیٹھے ہوئے ہیں، سڑکوں پہ نہیں ہیں، جلوس نہیں ہیں، گھروں میں بیٹھے ہیں، خاموش ہیں۔ اس چیز کی تعبیر کیسے کی جائے، اس کی تفسیر کیسے بیان کی جائے؟ میرا یہ خیال ہے یہ جسے آپ انگریزی میں کہتے ہیں اینگر ہے، غصہ ہے، لیکن اس کے ساتھ ایک اور لفظ جوڑا جانا چاہیے، اینگر ود گریس، یہ شان کے ساتھ غصے کا اظہار ہے۔ اور اس کے نتیجے میں پوری دنیا میں رائے عامہ ہموار ہوتی دکھائی دے رہی ہے کہ اس مسئلے کو دیکھا جائے، اس مسئلے کا حل نکالنے کے لیے بات چیت کا سلسلہ شروع کیا جائے۔
کس ماحول میں بات چیت ہوگی؟ کیونکہ اگر آپ دیکھیں جو یونائیٹڈ نیشنز میں ابھی ہوا،
بات چیت اس سے ہی ماحول ترتیب پاتا ہے۔
نہیں، یونائیٹڈ نیشنز کے بعد عمران خان کا جو بیان تھا، اس کے بعد کیا آپ کو لگتا ہے بات چیت کا سلسلہ ابھی جلدی کتنا جلدی شروع ہو سکتا ہے؟
بیانات کی الجھنوں میں میں پھنسنا نہیں چاہتا ہوں، بیانات وہاں کے ہوں یہاں کے ہوں، سیاست کی تاریکیوں میں میں کھونا نہیں چاہتا ہوں۔ میں حقیقت کی دنیا میں، روشن دنیا میں، صاف ستھری دنیا میں قدم رکھنا چاہتا ہوں اور بات کرنا چاہتا ہوں۔
جہاں تک ہم کشمیر کی بات کرتے ہیں، میجر ٹیم میں جتنے بھی مین اسٹریم پولیٹیشنز ہیں ان کو ڈیٹین یا ہاؤس اریسٹ کر لیا گیا ہے، تو اس کے برعکس، اس کے باوجود آپ کشمیر کا جو پولیٹیکل فیوچر ہے اسے کیسے دیکھ رہے ہیں؟
ہندوستان میں مودی جی ہیں، وہاں عمران صاحب ہیں، دونوں اچھے لوگ ہیں، دونوں بھلے لوگ ہیں، دونوں بات سمجھتے ہیں، دونوں بات کی تہ تک پہنچنے کی صلاحیت رکھتے ہیں، اور یہ ان دونوں پر فرض عائد ہوتا ہے کہ وہ کروڑوں بلکہ اب ایک ارب سے زیادہ لوگوں کو راحت پہنچا سکتے ہیں، اور سب سے بڑی بات یہ کہ وہ اقتصادی خوشحالی کی ضمانت فراہم کر سکتے ہیں، اور اس سے بڑھ کر یہ کہ ایک محفوظ روشن مستقبل کی ضمانت بھی پیش کر سکتے ہیں، وہ اٹھیں اور تاریخ میں اپنا مقام ڈھونڈیں۔ تو میں بات چیت کے بغیر اور کوئی راستہ دیکھنا نہیں چاہتا ہوں، کوئی اور لوگ دیکھیں تو دیکھیں، لیکن میں بات چیت کے بغیر کوئی راستہ دیکھنا ہی نہیں چاہتا ہوں۔
اب فیوچر کیا ہے اس کا؟ کیونکہ آلریڈی بہت
ایٹمک پاور الجھ چکے ہیں آپس میں، یہ بہت ہی خطرناک صورتحال ہے۔ دوسرے، اقتصادی مفادات کی حفاظت میں مسائل کا حل جیسے بنیاد فراہم کرتی ہے آپس میں مل بیٹھ کے آگے بڑھنے کے لیے، ترقی کے لیے، پیش رفت کے لیے، خوشحالی کے لیے، بہت ضروری ہے۔ تیسری بات بھی بہت اہم، عالمگیریت۔ اب عالمگیریت میں ایک دوسرے پر انحصار، اس چیز کو انٹر ڈیپینڈنس جسے آپ کہتے ہیں، وی آر گیٹنگ کلوزر ٹو ایچ ادر۔
یہ تھے الگاؤوادی سنگٹھن حریت کانفرنس کے پورو چیئرمین عبد الغنی بٹ، اور یہ بتانا ضروری ہے کہ بٹ شاید اکیلے ایسے نیتا ہیں گھاٹی میں اس وقت جن کو نہ تو نظر بند کیا ہے بھارت سرکار نے اور نہ ہی گرفتار کیا ہے۔ ان سے بات کر رہے تھے بی بی سی سمادھاتا عامر پیر زادہ۔
دن بھر شارٹ ویو 31 اور 25 میٹر بینڈ، یعنی 9460 9510 11795 11995 کلو ہرٹز اور میڈیم ویو 1413 کلو ہرٹز پر۔
اور اب بات راشٹریہ سوئم سیوک سنگھ کی۔ RSS کے پرمکھ موہن بھاگوت نے کہا ہے کہ دیش بھر میں لنچنگ کی گھٹناؤں کی آڑ میں دراصل شڈیانتر رچا جا رہا ہے۔ وجیا دشمی کے موقع پر، RSS کے استھاپنا دیوس کے موقع پر، موہن بھاگوت نے ناگپور میں RSS کے مکھیالے میں اپنے بھاشن میں کہا کہ ایسے معاملوں کو جان بوجھ کر بڑھا چڑھا کر پیش کیا جاتا ہے۔ انہوں نے یہ بھی دعویٰ کیا کہ اس طرح کی گھٹناؤں میں RSS کے لوگ بالکل بھی شامل نہیں ہیں، الٹے وہ اسے روکنے کی کوشش کرتے ہیں۔ سنیے دل نواز پاشا کی رپورٹ۔
راشٹریہ سوئم سیوک سنگھ کے پرمکھ موہن بھاگوت نے منگلوار کو دشہرہ کاریکرم کے دوران دی اپنے بھاشن میں کہا ہے کہ لنچنگ ایک پشچمی وچار ہے اور یہ بھارتیہ پرمپرا نہیں ہے۔ انہوں نے کہا،
جیسے ایک شبد چلا پچھلے سال لنچنگ، ये क्या हमारे यहाँ होता था कभी? हुआ है? ये शब्द कहाँ कहाँ से आए हैं? इसके संबंधित पुरानी कहानी तो एक बाहर जो धर्म ग्रंथ तैयार हुआ उससे मिलती है, हमारे यहाँ ऐसा कुछ हुआ नहीं।
भागवत ने भीड़ के हमलों को छुटपुट समूहों की घटना बताते हुए कहा कि लिंचिंग शब्द से भारत को दुनिया में बदनाम किया जा रहा है।
ये छुटपुट समूहों की घटना है जिन पर कड़ी कानूनी कार्रवाई होनी चाहिए, ऐसा सब लोग चाहते हैं। हमारे देश की परंपरा उदारता की है, मिलकर रहने की है, भाईचारे से रहने की है, लेकिन ऐसे दूसरे देश से आई हुई किसी परंपरा का और हमारे ऊपर शब्द थोपेंगे और हमारे सारे समाज को, देश को दुनिया में बदनाम करने की कोशिश करेंगे।
वहीं कांग्रेस सांसद शशि थरूर ने भागवत के बयान पर प्रतिक्रिया देते हुए कहा,
Look, the word lynching happens to come from the West, but the action...
लिंचिंग शब्द भले ही पश्चिम से आया हो, लेकिन भीड़ का किसी एक व्यक्ति पर हमला करना बिना किसी ट्रायल या न्यायिक प्रक्रिया के और कई बार पीट पीट कर उसे मार ही देना, आप जो चाहें इसे कहें, इसे भारतीय संस्कृति से स्वीकृत कोई शब्द ही क्यों ना कह दें, लेकिन फिर भी ये बहुत ही भयावह चीज रहेगी। हम इसके खिलाफ हैं और ये अपराध है, चाहे भारत में हो या पश्चिम में।
एक ट्वीट में सांसद असदुद्दीन ओवैसी ने भागवत के बयान पर सवाल उठाते हुए कहा है कि लिंचिंग के पीड़ित तो भारतीय ही हैं। अपने ट्वीट में ओवैसी ने कहा,
पीड़ित भारतीय ही थे, दोषियों को माला किसने पहनाई, किसने दोषियों को तिरंगे में लपेटा, बीजेपी के एक सांसद तो गोडसे प्रेमी है। भारत का सबसे बड़ा अपमान वो विचारधारा है जिसने गांधी और तबरेज को मारा। भागवत ये नहीं कह रहे हैं कि लिंचिंग रोको, वो कह रहे हैं कि ऐसी घटनाओं को लिंचिंग मत कहो।
देश में बढ़ रही मॉब लिंचिंग की घटनाओं पर चिंता जाहिर करते हुए प्रधानमंत्री नरेंद्र मोदी को खुला खत लिखने वाली कई मशहूर हस्तियों पर बिहार के मुजफ्फरपुर में एक FIR भी दर्ज हुई है। जिन लोगों के खिलाफ यह मुकदमा दर्ज किया गया है उनमें मशहूर इतिहासकार रामचंद्र गुहा, फिल्म निर्देशक मणि रत्नम, अनुराग कश्यप और अभिनेत्री अपर्णा सेन समेत करीब 50 लोग शामिल हैं। बीते 5 सालों में भारत में भीड़ की हिंसा के 100 से अधिक मामले हुए हैं जिनमें 50 से अधिक लोग मारे गए हैं। मारे गए लोगों में अधिकतर अल्पसंख्यक मुसलमान समुदाय से हैं।
और अब चलते हैं पेरिस। भारत के केंद्रीय रक्षा मंत्री राजनाथ सिंह 3 दिनों की यात्रा पर इन दिनों पेरिस में हैं। वो लड़ाकू विमान रफाल की पहली खेप लेने के लिए पेरिस गए हैं। इस विमान की डील को लेकर बहुत विवाद हुए थे। कांग्रेस नेता राहुल गांधी ने इस विमान की डील में भ्रष्टाचार के सीधे आरोप प्रधानमंत्री नरेंद्र मोदी पर लगाए थे, लेकिन इन तमाम विवादों के बीच राजनाथ सिंह ने इसकी पहली खेप स्वीकार करते हुए आज कहा कि विजयदशमी और वायु सेना दिवस के दिन रफाल का हासिल करना एक खास महत्व रखता है। सुनिए राजनाथ सिंह ने क्या कहा।
मुझे यह जानकर प्रसन्नता है कि रफाल एयरक्राफ्ट की डिलीवरी निर्धारित समय से हो रही है और यह विमान हमारी वायु सेना की शक्ति में वृद्धि लाएगा। हमें विश्वास है कि फ्रांस द्वारा सभी 36 रफाल एयरक्राफ्ट और संबंधित इक्विपमेंट्स वह वेपन सिस्टम्स की डिलीवरी टाइमलाइंस को पूरा किया जाएगा। मैं फ्रांस के सहयोग का शुक्रगुजार हूं, जो न सिर्फ रक्षा अपितु अन्य मामलों में भी भारत के लिए महत्वपूर्ण है। आज का दिन इंडो फ्रेंच स्ट्रेटेजिक पार्टनरशिप में एक नया माइलस्टोन है और वास्तव में बाइलेटरल डिफेंस कोऑपरेशन में नई ऊंचाइयों को छूता है। हमारी वायुसेना विश्व की चौथी सबसे बड़ी वायुसेना है। मैं आश्वस्त हूं कि रफाल मीडियम मल्टी रोल कम्बैट एयरक्राफ्ट हमको और मजबूती प्रदान करेगा तथा हमारी हवाई क्षमता को बढ़ाते हुए क्षेत्र में शांति और सुरक्षा सुनिश्चित करेगा।
तो जैसा कि आपने सुना, रक्षा मंत्री राजनाथ सिंह कह रहे थे कि रफाल लड़ाकू विमान से भारत की वायु सेना और मजबूत होगी। इस विमान के बारे में और जानकारी दे रही हैं गुरप्रीत कौर।
भारत को अपना पहला रफाल फाइटर जेट मिल गया है। भारत ने फ्रांस से ऐसे 36 रफाल विमान खरीदे हैं जिनमें से पहला भारत को हैंडओवर कर दिया गया है। रक्षा मंत्री राजनाथ सिंह इसे लेने खुद फ्रांस पहुंचे हैं। नए एयर चीफ मार्शल RKS भदौरिया का कहना है कि रफाल का आना गेम चेंजर साबित होगा, लेकिन भारत के आसमान में रफाल आपको मई 2020 के बाद ही दिखेंगे क्योंकि पूरे रफाल आने में और इसकी ट्रेनिंग का काम पूरा होने में अभी वक्त लग जाएगा। अब बात करते हैं रफाल की खूबियों की। سب سے پہلے تو آپ یہ جان لیجئے کہ فرانس، مصر اور قطر کے بعد بھارت چوتھا دیش ہے جس کے پاس اب رفال ویمان ہوں گے، یعنی ابھی تک صرف چار دیشوں کے پاس ہی یہ ویمان ہیں۔ پاکستان کے پاس رفال کے مقابلے کا ابھی تک کوئی ویمان نہیں ہے۔ پاکستان کے پاس F-16 ضرور ہے، لیکن وہ صرف بھارت کے میراج 2000 کی برابری کر سکتا ہے، اور رفال میراج 2000 کا ایڈوانس ورژن ہے۔ یہ تو صرف پہلی خوبی ہوئی، ابھی لسٹ کافی لمبی ہے۔ رفال پہاڑوں میں چھوٹی جگہوں پر اتر سکتا ہے، رفال اوپر نیچے اگل بگل یعنی ہر طرف دیکھ سکتا ہے، مطلب اس کی ویزیبلٹی 360 ڈگری ہوگی۔ پائلٹ کو بس ویرودھی کو دیکھنا ہے اور بٹن دبانا ہے اور باقی کام کمپیوٹر کر لے گا۔ اس میں دو طرح کی مسائلیں ہیں، ایک کی رینج 150 کلومیٹر ہے تو دوسرے کی رینج قریب 300 کلومیٹر ہے، یعنی اس کی مسائل 300 کلومیٹر کی دوری سے فائر کی جا سکتی ہے اور اپنے ٹارگٹ کو بالکل ہٹ کریں گی۔ پرمانو ہتھیار سے لیس رفال ہوا میں 150 کلومیٹر تک مسائل داغ سکتا ہے، اور ہوا سے زمین تک اس کی مارک کھمتا 300 کلومیٹر ہے۔ رفال ویمان پرمانو مسائل ڈیلیور کرنے میں سکشم ہے۔ رفال بنانے والی کمپنی داسو ایویشن کے مطابق رفال کی سپیڈ قریب 2020 کلومیٹر پرتی گھنٹہ ہے، لیکن بھارت جتنا بڑا ہے اور اس کی ایئر فورس جتنی بڑی ہے، کیا 36 رفال اس کے لیے کافی ہوں گے؟ کیونکہ کچھ رکشا وشیشجوں کا کہنا ہے کہ بھارت کے لیے اتنے ویمان ناکافی ہیں۔ ان کا کہنا ہے کہ رفال سے بھارتی ایئر فورس کی طاقت تو ضرور بڑھے گی، لیکن 36 ویمان بہت ہی کم ہیں، کیونکہ 36 رفال امبالہ اور پشچم بنگال کے ہاسی مارا اسکواڈرن میں ہی کھپ جائیں گے۔ رفال کی ہم نے کافی تعریف سن لی، لیکن اس سے اچھا اور طاقتور فائٹر جیٹ کیا کوئی دوسرا نہیں ہے؟ اکنامک ٹائمز نے ایک لیکھ چھاپا ہے جس میں رکشا سوتروں کے حوالے سے کہا گیا ہے کہ چین کے پاس رفال سے بھی زیادہ بہتر ویمان ہے، جس کا نام ہے J-20۔ یہ چین کا 5th جنریشن ایئر کرافٹ ہے جو اس نے خود بنایا ہے۔ کہا جا رہا ہے کہ چین جلد ہی اپنی ایئر فورس میں بڑی تعداد میں J-20 کو شامل کرے گا۔ اس کے علاوہ چین کے پاس پہلے سے 600 سے زیادہ 4 اور 4.5 جنریشن کے فائٹر جیٹ ہیں۔
تو یہ تھی گرپریت کور جو بتا رہی تھی رفال ویمان کی خصوصیت۔
بی بی سی ہندی ریڈیو پر بدھوار کو دنیا جہاں،
انتراشٹریہ خبروں کے پیچھے کا سچ،
شکروار کو اتہاس کی پرتیں کھولتی ویویچنا،
اور شنیوار کو آپ کی آواز انڈیا بول۔
اور اب بات پاکستان کی۔ پاکستان کے پردھان منتری عمران خان 3 دنوں کی چین یاترا پر آج بیجنگ پہنچے۔ ان کے ساتھ پاکستان کے سینا پرمکھ جنرل قمر جاوید باجوہ کے علاوہ ایک لمبا چوڑا بزنس ڈیلیگیشن بھی گیا ہے۔ لیکن عمران کی اس چین یاترا کی اس لیے بھی بہت اہمیت ہے کیونکہ چین کے راشٹرپتی شی جن پنگ بہت جلد ہی بھارت آنے والے ہیں۔ اس بارے میں میں نے بات کی پاکستان میں موجود بی بی سی سنواد داتا شمائلہ جعفری سے۔
عمران خان کو پاکستان کا پردھان منتری بنے ہوئے تقریباً 14 مہینے ہو گئے ہیں، اور ان 14 مہینوں میں یہ ان کی چین کی تیسری یاترا ہے۔ اور عمران خان کے علاوہ پاکستان کے جو چیف آف آرمی اسٹاف ہیں جنرل قمر جاوید باجوہ، وہ بھی اس وقت بیجنگ میں ہی ہیں۔ یہ جو دورہ ہے اس کے 2 اسپیکٹس ہیں۔ ایک اسپیکٹ اس کا اکنامک کوآپریشن کا ہے جو کہ دونوں ملکوں کے درمیان بہت کروشل ہے، خاص طور پہ جو چائنا پاکستان اکنامک کوریڈور ہے اس کو لے کے۔ پاکستان یہ سمجھتا ہے کہ پروجیکٹ اس کی اکانومی کے لیے بیک بون ہے۔ پاکستان کی اکانومی جو ہے اس کی صورتحال ویسے ہی اچھی نہیں ہے، تو پاکستان کی اکنامک سیکورٹی کے لیے یہ پروجیکٹ بہت کروشل ہے۔ اس کا دوسرا فیز شروع ہونے والا ہے۔ یہ پروجیکٹ تھوڑا سا ڈیلے بھی تھا، تھوڑا سست روی جسے کہتے ہیں اس کا شکار تھا۔ تو ایک تو جو اکنامک کوآپریشن ہے، اسپیشلی دوسرا فیز جو شروع ہونے جا رہا ہے چائنا پاکستان اکنامک کوریڈور کا، تو وہ بہت ایجنڈا پہ ہائی رہے گا۔ اس کے علاوہ عمران خان بزنس لیڈرز سے ملاقاتیں کر رہے ہیں، انہوں نے صبح سے کئی کمپنیز جو ہیں ان کی ہیڈ سے ملاقات کی ہے۔ انفراسٹرکچر پروجیکٹس ہیں پاکستان کے اندر چائنیز انویسٹرز کو اٹریکٹ کرنے کے لیے، سی پیک میں انویسٹمنٹ کرنے کے لیے، یہ سب مدعے جو ہیں ڈسکس ہو رہے ہیں۔ لیکن جو اس دورے کی ٹائمنگ ہے اور اس کا جو پولیٹیکل اسپیکٹ ہے، اس کو اینالسٹ بہت امپورٹنس دے رہے ہیں، اور وہ یہ سمجھتے ہیں کہ عمران خان کا اور پاکستان کے چیف آف آرمی اسٹاف کا یہ وزٹ بہت کروشل ہے اس کی ٹائمنگ، کیونکہ جو پریزیڈنٹ ہیں چائنا کے وہ کچھ ہی دنوں میں انڈیا کا دورہ کرنے والے ہیں، اور پاکستان کے فارن منسٹر ہیں، ان سے کل ہماری بات بھی ہوئی تھی، تو انہوں نے یہ کہا تھا کہ پاکستان کے لیے بہت کروشل ہے کہ وہ ان کے انڈیا کے شی جن پنگ کے انڈیا کے وزٹ سے پہلے جو اپنا ویو پوائنٹ ہے اور کشمیر پر اس کا سٹینڈ ہے اور جس کی پوزیشن ہے، اس سے ان کو پوری طرح سے اویئر کرے۔
شمیلا، ایک چیز جو اور، جب پرائم منسٹر عمران خان امریکہ دورے پر تھے تو اس وقت بھی جو چین کے اندر رہ رہے ویگر مسلمان ہیں ان کو لے کر یہ سوال کیا جا رہا تھا کہ کشمیر کے بارے میں پاکستان ہمیشہ حساس رہا ہے، وہ اپنی سمپتھی بتاتا رہتا ہے لیکن چین کے مسلمانوں کے بارے میں کبھی کوئی بات نہیں کرتا، تو کیا یہ پریشر عمران خان پر ہوگا اور کیا اس طرح کی کوئی امید ہے کہ وہ چینی لیڈرشپ سے اس بارے میں کوئی بات کریں؟
دیکھیں، ڈومیسٹکلی تو پاکستان کے پرائم منسٹر پہ اس طرح کا کوئی دباؤ نہیں ہے اس مدعے پہ لے کے، یہاں پہ نہ تو ان سے کوئی ایسی ڈیمانڈ کی گئی ہے، نہ کبھی کوئی ایسا سوال کیا گیا ہے، اور نہ ہی کبھی لوگوں نے اس بارے کے اندر اس مدعے پہ بہت کوئی توجہ دی ہے کہ ویگر مسلمانوں کے بارے میں پاکستان کوئی آواز اٹھاتا ہے یا نہیں اٹھاتا ہے. تو جو ان کے لیے میٹر کرتا ہے وہ ان کی ڈومیسٹک ایک طرح سے جو سپورٹ بیس ہے وہ میٹر کرتی ہے، تو اس پہ تو اس کی طرف سے ان کو کوئی پریشر نہیں. امید کیا ہے، کیا وہ اس مدعے کو اٹھائیں گے یا نہیں اٹھائیں گے؟ تو کم از کم پبلکلی تو ایسی کوئی بات سامنے نہیں آئے گی. پرائیویٹ میٹنگس کے اندر اپنا کوئی کنسرن شو کریں یا یہ بات کریں کہ شاید ان پہ پریشر آ سکتا ہے یا ان سے بار بار یہ سوال ہوتا ہے، لیکن پبلکلی تو اس کے اوپر نہ کوئی اسٹیٹمنٹ آئے گی، نہ ہی کوئی پریس ریلیز ایشو ہوگا، اور نہ ہی اگر کوئی ایسی بات ہوئی بھی جس کے ہونے کے امکان بہت کم ہے، تو توقع نہیں ہے کہ اسے پبلکلی شیئر کیا جائے.
اسلام آباد سے یہ تھی بی بی سی سنواداتا شمیلا جعفری. اور آپ کو بتاتے چلیں کہ امریکہ نے چین کی 28 کمپنیوں کو بلیک لسٹ کر دیا ہے اور ان پر یہ آروپ ہے کہ وہ چین میں رہ رہے ویگر مسلمانوں پر کسی طرح کے کتھت ظلم میں شامل ہیں. اور اب کھیل سماچار.
کھیل سماچاروں کے ساتھ میں ہوں جیوتکا سنگھ، اور آج سب سے پہلے بات باکسنگ کی. 6 بار کی وشو چیمپئن بھارتی مہیلا مکی باز میری کوم ورلڈ باکسنگ چیمپئن شپ کے 51 کلو گرام بھار ورگ میں تھائی لینڈ کی جوٹامس جت پونگ پر 5-0 کی جیت درج کر کوارٹر فائنل میں پہنچ گئی ہیں. وہیں ورشٹھ کھیل پترکار راجیش رائے میری کوم کی فٹنس کی تعریفیں کر رہے ہیں.
تو فٹنس کا جو ایک لیول ہے بہت ضروری ہے جب آپ رنگ میں اترنے جا رہے ہیں. رنگ میں ہی نہیں، کسی بھی ایونٹ میں اگر آپ اترنے جاتے ہیں تو فٹنس کا لیول ٹاپ ہونا بہت ضروری ہے، اور میری کوم نے اس لیول کو برقرار رکھا ہے. انہوں نے اپنی ٹریننگ کے ساتھ کبھی کمپرومائز نہیں کیا ہے. اگر آپ آئی جی اسٹیڈیم میں جائیں جب نیشنل کیمپ لگتا ہے باکسرز کا ٹریننگ کے لیے، تو وہ لگاتار ٹریننگ کرتی ہیں. ٹریننگ کے ساتھ ساتھ جو ان کی اور ویوستھائیں ہیں اس میں بھی وہ شامل ہوتی ہیں.
یہ تھے ورشٹھ کھیل پترکار راجیش رائے. اور اب بات ٹوکیو اولمپکس کی. اگلے سال ٹوکیو میں ہونے والے اولمپک کھیلوں کے لیے کئی کھیلوں کے کوالیفائنگ دور شروع ہو چکے ہیں. اس بار اولمپک میں ہونے والے 3x3 باسکٹ بال اسپردھا کے لیے کوالیفائنگ میچ بھارت میں ہوں گے. انتراشٹریہ باسکٹ بال فیڈریشن نے اس کا اعلان کیا. یہ کوالیفائنگ میچ اگلے سال مارچ کے مہینے میں ہوں گے. اور اب بات کرکٹ کی کرتے ہیں. سری لنکائی ٹیم نے اپنے سینئر کھلاڑیوں کی غیر موجودگی میں بھی پاکستان میں ریکارڈ بنا لیا ہے. پاکستان دورے پر 2 سال بعد T20 سیریز کھیل رہی سری لنکائی ٹیم نے شروع کے دونوں میچوں میں جیت درج کر 2-0 کی اجے بڑھت بنا لی ہے. سوموار کو لاہور میں کھیلے گئے مقابلے میں 8th رینک کی سری لنکا ٹیم نے پاکستان کو 35 رنوں سے ہرا کر سیریز اپنے نام کر لی. پہلے میچ میں بھی سری لنکا کی ٹیم نے پاکستان کو 101 رنوں پر ڈھیر کر دیا تھا. 64 رنوں سے میچ انہوں نے اپنے نام کیا تھا. کھیل سماچاروں میں آج اتنا ہی.
تو کھیل سماچار سنا رہی تھی جیوتکا سنگھ. اور اب جاتے جاتے سن لیتے ہیں ایک دفعہ پھر پرمکھ سماچار.
بی بی سی سماچار. 5 اگست سے لے کر اب تک کشمیر میں پریٹکوں کے جانے پر روک لگی ہوئی ہے، لیکن اب یہ فیصلہ کیا گیا ہے کہ 10 اکتوبر کے بعد سے کشمیر میں ٹورسٹ جا سکیں گے. بھارت کے رکشا منتری راجناتھ سنگھ نے آج فرانس میں ایک وشیش کاریکرم میں بھارتی وایو سینا کے لیے پہلا رفال ویمان حاصل کر لیا ہے. بنگلہ دیش کے تمام وشو ودیالیوں میں چھاتروں کا پردرشن دوسرے دن بھی جاری ہے. یہ پردرشن ڈھاکہ کے ایک انجینئرنگ کالج میں ایک چھاتر کی پٹائی کے بعد موت کے ورودھ میں ہو رہے ہیں. افغانستان کی خفیہ ایجنسی کا کہنا ہے کہ ہیلمنڈ پرانت میں ہوئے ہوائی حملے میں بھارتی اپ مہادویپ کے القاعدہ پرمکھ اسیم عمر کی موت ہو گئی ہے. چین نے امریکہ کے اس فیصلے پر ناراضگی جتائی ہے جس میں امریکہ نے چین کے شنجیانگ پرانت میں ویگر مسلمانوں پر اتیاچار کے کتھت آروپ میں 20 چینی سنستھانوں کو بلیک لسٹ کر دیا ہے. عراق کے راشٹرپتی برہم سالے نے سرکار ویرودھی پردرشنکاریوں سے سنیم برتنے کی اپیل کی ہے. उत्तरी सीरिया में कुर्द लड़ाकों का कहना है कि वे सीरियाई सरकार और रूस के साथ वार्ता शुरू करने पर विचार कर रहे हैं। भौतिकी के लिए नोबेल पुरस्कार की घोषणा हो गई है। इस बार भौतिकी के क्षेत्र में 3 वैज्ञानिकों को नोबेल पुरस्कार दिया जाएगा। बीबीसी समाचार।
तो दिन भर की ये सभा यहीं समाप्त होती है। आज स्टूडियो की जिम्मेदारी संभाली अजीत सारथी ने। आपसे अगली मुलाकात होगी कल सुबह 6:30 बजे कार्यक्रम नमस्कार भारत में। लेकिन पल पल बदलती खबरों के लिए आप 24 घंटे आ सकते हैं हमारी वेबसाइट bbchindi.com पर। और अब इकबाल अहमद को दीजिए इजाजत। नमस्कार।